नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 26 गते बुधबार, माघ शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार फेब्रुअरी 9 तारीक सन् 2022, नेपाल सम्वत 1142।
आसन्न स्थानीय चुनावमा करिब 1,00,000 म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। निर्वाचन सुरक्षामा सेना प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागि हो। उनीहरूका लागि तलब भत्तामा मात्रै 5 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च हुने अनुमान गरिएको छ, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगबाट आज कार्यक्रमको शुरूआत गर्दैछौ र आज सबैजसो पत्र पत्रिकाले स्थानीय निर्वाचनको बारेमा नै अग्रपृष्ठमा खबर बनाएका छन्। हामीले कान्तिपुर दैनिकबाट खबर लिँदैछौ। प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावमा चाहिने म्यादी प्रहरी जनशक्तिको प्रारम्भिक खाका बनाएको छ। प्रहरी प्रवक्ता विष्णु कुमार केसीले सुरक्षा चुनौती, सुरक्षा जनशक्तिको उपलब्धता, मतदान केन्द्र र मतदान स्थललाई विश्लेषण गरेर करिब 1,00,000 हाराहारीमा म्यादी प्रहरी भर्ना गर्नुपर्ने स्थिति रहेको बताउनुभयो। विगतका अनुभव र रणनीतिलाई समेत विश्लेषण गरेर सुरक्षा कार्ययोजना बन्दैछ, त्यसलाई अन्तिम रूप दिन बाँकी छ। 1,00,000 जति म्यादी चाहिने अनुमान गरेका छौ, उहाँले भन्नुभयो। कार्ययोजनाको टुंगो लागेपछि आवश्यक पर्ने सवारी साधन, संचार उपकरण, म्यादी प्रहरी संख्यासहित विस्तृत खाका गृह मन्त्रालयमा पेश गरिने जानकारी उहाँले दिनुभयो। डेढ़देखि दुई महिनासम्म भर्ना गरिने म्यादीलाई प्रहरी जवान सरह, मासिक तलब, राशन, पोशाक र दैनिक खाजा खर्च उपलब्ध गराउने अभ्यास छ। दुई महिनाका लागि भर्ना गर्दा एकजना जवानको मासिक तलब करिब 23,000 रूपियाँका दरले 4.5 अर्ब रूपियाँ खर्च हुन्छ। राशन भत्ता जिल्ला अनुसार फरक हुनेछ। उपत्यकामा कार्यरत प्रहरीले राशन बापत प्रति महिना करिब 5,500 पाउँछन्। यो आँकड़ा अनुसार 1,00,000 म्यादी प्रहरीलाई दुई महिनाको राशन भत्तामा 55 करोड़ भन्दा बढ़ी खर्च हुन्छ। 100 पोशाक बापतको भत्ता छुट्टै उपलब्ध गराउनुपर्छ। निर्वाचनमा 1,00,000 म्यादी प्रहरी, तलब भत्ता करिब 5 अर्ब रूपियाँ लाग्ने अनुमान, अपुग सवारी अनुदानमा माग्ने र भाडामा लिने तयारी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
आगामी 30 वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रिया समेत अगाडि बढ़ाउँदैछ। स्थानीय तह निर्वाचन कार्यतालिका बनाउँदै आयोग फास्ट ट्र्याकबाट तयारी शीर्षकमा राजधानीले मुख्य समाचार छापेको छ। राजधानी अगाडि लेख्छ, आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले 90 दिनको छोटो समयलाई आयोगले तीव्र रूपमा सदुपयोग गर्दै फास्ट ट्र्याकबाट स्थानीय तह निर्वाचनको तयारी गरिरहेको जानकारी दिनुभयो। आयोगले 90 दिनको समयलाई सकेसम्म बढ़ीभन्दा बढ़ी प्रभावकारी बनाउँदै निर्वाचनको तयारीलाई गति दिनेछ। मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिकासम्मको विषयमा धमाधम काम भइरहेको छ। आयोगका प्रमुख आयुक्त थपलियाले भन्नुभयो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यतालिकाका विषयमा छलफल भइरहेको र केही समयभित्रै कार्यतालिका प्रकाशित हुने जानकारी दिनुभयो। कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम ल्याइनेछ। कार्यतालिकामा उम्मेद्वारी दर्ता, दावी विरोध, निर्वाचन चिन्ह प्रदान, निर्वाचन समयदेखि मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ। स्थानीय तह निर्वाचन कार्यतालिका बनाउँदै आयोग फास्ट ट्र्याकबाट तयारी शीर्षकमा राजधानीले मुख्य खबर छापेको छ। यता नयाँ पत्रिका दैनिकले 30 वैशाखका लागि स्थानीय तहको निर्वाचनको घोषणा भएपछि दलहरू चुनावी तयारीमा लागेको विषयलाई अग्रपृष्ठमा छापेको छ। सरकारले 30 वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख राजनैतिक दलहरू त्यसको तयारीमा केन्द्रित हुन थालेका छन्। संविधान र स्थानीय निर्वाचन सम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नुपर्ने विषय उठेपछि केही समय अलमलमा परेको निर्वाचन मिति सोमबार घोषणा भएसँगै दलहरूले तयारी थालेका हुन्। प्रदेश कमिटिलाई चुनावको तयारीमा लाग्न पत्र मार्फत निर्देशन दिएको छ नेकपा एमाले। तयारीमै केन्द्रित रहेर एमाले केन्द्रीय कार्यालयले साथै प्रदेशमा पार्टी नेता कार्यकर्ताका लागि 1 देखि 17 फागुनसम्म प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको कार्यतालिका सार्वजनिक गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ। यस्तै 27 माघमा बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन तयारी एजेण्डा बनाउने भएको छ। नेपाली कांग्रेसले सहमहामन्त्री बद्री पाण्डेले 27 माघमा बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा चुनावी तयारी एजेण्डा बनाउने बारे पदाधिकारी बीच मंगलबार छलफल भएको बताउनु भएको छ। माओवादी केन्द्रको यसअघि नै तय भएको 27 29 माघको केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन तयारी पनि एजेण्डा थपिनेछ। केन्द्रीय समिति विस्तार, पदाधिकारी चयन र एमसीसी पुरानै एजेण्डा हुन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा यसको तयारीको विषयले बैठकमा स्वतः प्रवेश पाउने नेता हरिबोल गजुरेलले बताउनुभयो। एकीकृत समाजवादी पार्टीले निर्वाचनका विषयमा पार्टीको औपचारिक धारणा र मातहतका पार्टी कमिटिले गर्ने गतिविधिका विषयमा छलफल थालेको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवड़ाले मंगलबार बसेको सचिवालयको बैठकले निर्वाचनबारे सामान्य छलफल गरेको र बुधबार थप निर्णय गरेर सार्वजनिक गर्ने बताउनुभयो। जसपाले निर्वाचनको तयारीका लागि बैठक बस्ने बारे अनौपचारिक छलफल थालेको छ। केन्द्रीय कार्यकारिणी समिति सदस्य नवराज सुवेदीका अनुसार छिट्टै बैठक बस्ने तयारी भइरहेको छ भने लोसपाले चुनाव घोषणापछिको राजनैतिक परिस्थिति र पार्टीको तयारीलाई लिएर छिट्टै बैठक बस्ने जनाएको छ। दलहरू चुनावी तयारीमा कुन दलको कस्तो तयारी नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
यस्तै गोर्खापत्र दैनिकले लोकतन्त्र संस्थागत गर्न आवधिक निर्वाचन शीर्षकमा खबर बनाएको छ। आवधिक निर्वाचनले लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण टेवा पुग्ने भन्दै संविधान तथा निर्वाचन विज्ञहरूले स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गरेकोमा स्वागत गर्नुभएको छ। विज्ञहरूले निर्धारित समयमै चुनाव गराउन सम्बन्धित सबै निकायले आफ्नो स्तरबाट सहयोग गर्नुपर्ने पनि बताउनु भएको छ। सरकारले स्थानीय तहको निर्वाचन देशभरि एकै चरणमा 2079 वैशाख 30 गते शुक्रबार गर्ने निर्णय गरेको छ। आगामी जेठ 5 गते स्थानीय तहका पदाधिकारीको पदावधि सकिँदैछ। पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठले स्थानीय तह संघीय संरचनाको महत्वपूर्ण एकाइ रहेको बताउँदै त्यसका लागि हुने आवधिक निर्वाचनले जनप्रतिनिधिलाई अझै बढ़ी जिम्मेवार बनाउने र लोकतन्त्रलाई स्थायित्व प्रदान गर्ने तर्क गर्नुभयो। निर्वाचनबाट आउने प्रतिनिधि विकासका गतिविधि, सामाजिक न्याय र नागरिकको हक कार्यान्वयनमा बढ़ी उत्तरदायी हुन्छ। उहाँले भन्नुभयो, गृह मन्त्रालयले आसन्न 2079 साल वैशाख 30 गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति व्यवस्थापन र तयारीका लागि गृह कार्य शुरू गरेको छ। लोकतन्त्र संस्थागत गर्न आवधिक निर्वाचन, चारवटै सुरक्षा निकाय परिचालन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
प्रतिनिधि सभाको बुधबार बोलाइएको बैठक 2 फागुनमा बस्ने गरी सरेको छ। स्थानीय तहको निर्वाचन घोषणापछि पहिलो पटक बस्न लागेको प्रतिनिधि सभाको बैठक सरकारको आग्रहमा सारिएको हो। सूचनाको भरमा सरेको सरे प्रतिनिधि सभा बैठक, राजधानीले प्राथमिकता दिँदै यो प्रसंग छापेको छ। राजधानी अगाडि लेख्छ, सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधि सभाको बुधबारका लागि तय भएको बैठक सरकारका तर्फबाट स्थगित गर्नुभएको आग्रह अनुसार स्थगित भएको हो। जनताका समस्याहरूमाथि छलफल हुने र कानून निर्माणमा व्यस्त हुनुपर्ने संसद प्रमुख प्रतिपक्षीको अवरोधका कारण बस्न सकेको छैन। सुचारू रूपमा अघि बढ़ाउने विषयमा विपक्षीसँग समेत परामर्श गरी बैठक संचालनका लागि कार्यव्यवस्था समितिको बैठक समेत बोलाइएका सन्दर्भमा मंगलबार 81 साँझ बैठक स्थगित गरिएको प्रसंग राजधानीले छापेको छ।
नागरिक दैनिकको अग्रपृष्ठमा एमसीसी टार्न सभामुखले गरे संसद बैठक स्थगित शीर्षकमा खबर छापिएको छ। सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बुधबारको संसद बैठकमा टेबल गर्ने तयारी गरिरहेका बेला मंगलबार राति नै बैठक स्थगित गरिएको छ। बुधबार 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन 2 गतेसम्मका लागि स्थगित गरिएको हो। एमसीसीका कारण प्रतिनिधि सभा बैठक 6 पटक स्थगित भएको छ। यसअघि 16 गते बोलाइएको बैठक पनि 15 गते राति स्थगित गरी 26 गते बुधबारका लागि बोलाइएको थियो। एमसीसी विवादका कारण स्थगित भए पनि अघिल्लो पटक कोरोनालाई कारण देखाइएको थियो। यसपटक विशेष कारणवश स्थगित भनिएको छ। बुधबार 1 बजे बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची बाहिर ल्याइसकिएको थियो, जसमा थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व सांसदको निधनप्रति शोक प्रस्ताव पारित गर्ने विषय समावेश थियो। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले एमसीसीका गोलकिपर सभामुख शीर्षकमा खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा लगेर तत्काल अनुमोदन गर्न लागि पर्नु भएको छ, तर त्यसलाई अघि बढ़ाउन सभामुख अग्निप्रसाद सापकोटाले दुई शर्त अघि सार्नु भएको छ। पहिलो, राजनीतिक सहमति बन्नुपर्ने, दोस्रोमा संसदको अवरोध हट्नुपर्ने। दुवै शर्त तत्काल पूरा हुने संकेत देखिएको छैन। सत्तारूढ़ गठबन्धन नै एकमत देखिएको छैन। मुख्य गरी सभामुख सापकोटाकै पार्टी माओवादी केन्द्र संशोधन नगरी एमसीसी अनुमोदन गर्न नहुने अडानमा छ। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालले हालै निर्वाचनपछि यो विषय उठाउनुपर्ने धारणा राख्नु भएको थियो, तर मिलेनियम च्यालेन्ज कर्पोरेशनलाई देउवासँग लेखेको पत्रमा भने जति सक्दो चाँडो सम्झौता संसदमा टेबल गर्न सभामुखलाई आग्रह गर्ने सार्वजनिक भएको छ। एमसीसीका गोलकिपर सभामुख अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कांग्रेसका भ्रातृ संगठन निष्क्रिय, महाधिवेशन अनिश्चित शीर्षकमा नागरिक दैनिकले मुख्य समाचार छापेको छ। आवधिक महाधिवेशन नहुँदा निष्क्रिय प्राय बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको बिहिबार बस्ने कार्य सम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्न एजेण्डा तयार गरे सँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। सभापति शेरबहादुर देउवा बाहेक अरू पदाधिकारी मंगलबार केन्द्रीय कार्यालय सानेपामा भ्रातृ तथा शुभेच्छुक संगठनलाई कसरी क्रियाशील बनाउने भन्ने विषयमा छलफलमा जुटे। उनीहरूले बुधबार सभापति देउवासहित फेरि छलफलमा बस्ने तयारी गरेका छन्। पदाधिकारीले अहिलेकै अवस्थामा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई राख्दा आगामी निर्वाचनमा पार्टीलाई नकारात्मक असर पर्ने निष्कर्ष निकालेका छन्। वैशाख 30 गते स्थानीय तहको निर्वाचन गराउने घोषणा भइसकेको र त्यसपछि पनि मुलुक प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जुट्ने भएकाले तत्काल भ्रातृ तथा शुभेच्छुक संगठनको महाधिवेशन गर्न कठिन हुने कतिपय पदाधिकारीको बुझाइ छ। कांग्रेसका भ्रातृ संगठन निष्क्रिय, महाधिवेशन अनिश्चित, नागरिकले मुख्य खबर छापेको छ।
राजावादीका रूपमा छवि बनाउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले गृहनगर गएर पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ। मंगलबार हेटोडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भन्नुभयो, पार्टीसँगको 31 वर्ष लामो सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी जीवन क्रियाशील राजनीतिक पार्टीभित्र बिताउने र पार्टीमै रमाउने उत्कृष्ट चाहना भए पनि मेरो कुराको सुनाई हुने नभएपछि म यस्तो अप्रिय निर्णय लिन बाध्य भएको हुँ, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो। उहाँले राप्रपामा रहँदा बिताएका क्षणहरूप्रति सदैव गौरव गरिरहने उल्लेख गर्दै राप्रपाका कुनै साथीहरूसँग आफ्नो वैरभाव नरहेको स्पष्ट पार्नुभयो। सबैको भलो होस् भन्ने कामना गर्दै पार्टी परित्याग गर्नुभएका थापाले नयाँ पार्टी खोल्ने संकेत भने गर्नुभयो। तत्काल आफू पार्टीबाट अलग हुने तर पछि सबैको सल्लाहमा के गर्न सकिन्छ त्यही गर्ने उहाँले बताउनुभयो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय अध्यक्ष लिङदेनले थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। थापाले राप्रपा परित्याग गर्नु अनपेक्षित र दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो। थापाको विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको र सल्लाह सुझावका आधारमा समाधानका उपाय खोज्ने प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित भएको लिङदेनको भनाइ छ। राजनीतिका खेलाड़ी थापाले छाडे पार्टी, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
सुदूरपश्चिम प्रदेशमा 350 मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको 49 बैठकले डोटी र डडेलधुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टका अनुसार डोटी जिल्लाको दिपायल सिलगढ़ी नगरपालिका र डडेलधुरा जिल्लाको अमरगढ़ी नगरपालिकामा सौर्य ऊर्जाको विकासका लागि अध्ययन गर्न अनुमति दिने निर्णय भएको हो। डोटीमा अनुमानित 125 मेगावाट तथा डडेलधुरामा 225 मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि अनुमानित लागत 23 अर्ब रूपियाँ लगानी गरी परियोजना विकासका सम्बन्धमा भारतको सेन्ट्रल इलेक्ट्रोनिक लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि अनुमति प्रदान गरिएको हो। सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति गोर्खापत्रले मुख्य समाचार छापेको छ। गोर्खापत्रले मन्त्री परिषदको सोमबार सम्पन्न बैठक को समाचार पनि छापेको छ। मन्त्री परिषद निर्णय फेवाताल संरक्षित जलाधार क्षेत्र घोषणा शीर्षकमा सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषदको सोमबार सम्पन्न बैठकले फेवातालको प्राकृतिक संरचना यथावत राखी संरक्षण गर्ने उद्देश्यका साथ यस्तो निर्णय गरेको हो। संरक्षणविदहरूले लामो समयदेखि फेवातालको बिग्रदो अवस्था र अतिक्रमणको स्थितिलाई सुधार गर्न संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने माग राख्दै आएका थिए। पोखराका स्थानीयवासीले तालको जलाधार क्षेत्रलाई विशेष संरक्षण क्षेत्र घोषणा गरी ताललाई बचाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका थिए। मन्त्री परिषद निर्णय फेवाताल संरक्षित जलाधार क्षेत्र घोषणा गोर्खापत्रले प्राथमिकता दिँदै खबर छापेको छ।
काठमाण्डुको प्रदर्शन मार्गमा प्रतिरोपनी मासिक 10,000 रूपियाँमै जग्गा भाडामा झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ, तर भ्रिकुटी मण्डपस्थित काठमाण्डु फन पार्कले मासिक 10,000 भाडा दरमै एक दशकदेखि 60 रोपनी जग्गा भोग चलन गर्दै आएको छ। समाज कल्याण परिषदसँगको मिलेमतोमा कांग्रेस नेता तथा पूर्व श्रम राज्य मन्त्री टेक बहादुर गुरूङले बिना प्रतिस्पर्धा जग्गा हत्याएका हुन्। फन पार्कलाई कौडीको भावमा जग्गा सुम्पिएको समाज कल्याण परिषदले फन पार्कमै पारिपट्टि इच्छुमती छेउको तरकारी बजार रहेको 7 रोपनी 15 आनामा भने प्रतिरोपनी मासिक 1,85,000 दरले भाडा उठाउँदै आएको छ। अहिले परिषदले आफ्नै सञ्चालन गर्दै आएको उक्त तरकारी बजारको जग्गा 9 असार 2076 अघि हरित कृषि सहकारी संस्था लिमिटेडलाई प्रतिरोपनी 78,571 रूपियाँका दरले भाडामा लगाएको थियो। फन पार्क र तरकारी बजारको दुवै जग्गा परिषदले बिना प्रतिस्पर्धा भाडामा लगाएको थियो। पूर्व श्रम राज्य मन्त्री टेक बहादुर गुरूङको फन पार्कले 1 असोज 2069 15 वर्षका लागि परिषदसँग सम्झौता गर्दा 60 रोपनीको मासिक 5,55,000 भाडा कायम गरिएको थियो। परिषदले काठमाडौँ फन पार्कलाई जग्गा भाडामा दिँदा 31.5 करोड़ रूपियाँ अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 21 माघ 2075 विशेष अदालतमा मुद्दा दायर गरेको थियो। परिषद अध्यक्ष समेत रहनुभएका तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने, फन पार्क संचालक कांग्रेस नेता तथा पूर्व श्रम राज्य मन्त्री टेक बहादुर गुरूङ र फन पार्कका प्रमुख संचालक रविन्द्र गुरूङ सहित 14 जना विरूद्ध 31,52,17,000 बिगो कायम गरी मुद्दा चलाइएको थियो। समाज कल्याण परिषदको मिलेमतोमा भ्रिकुटी मण्डपको फन पार्कलाई प्रतिरोपनी 10,000 भाडामा 60 रोपनी जग्गा नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले वैशाख 30 गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनको विषयलाई सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र दैनिकले वैशाख 30 को महत्व शीर्षकमा सम्पादकीय छापेको छ। अनेक आशंका तथा संशयको अन्त्य गर्दै स्थानीय निर्वाचनको मिति घोषणा भएको छ। सबै पक्षका कुरा सुनेर परिस्थिति विश्लेषण गरी निर्वाचनको मिति घोषणा भएको हो। विक्रम सम्बत 2079 वैशाख 30 गते स्थानीय निर्वाचनको मिति घोषणाका लागि विभिन्न कानूनी लगायतका अडचनहरू देखिएका होइनन्। तथापि सरकारले ठोस निर्णयका साथ निर्वाचनको मिति घोषणा गरेर राजनैतिक दल तथा आम जनतामा विश्वस्त पारेको छ। सरकारको यस निर्णयबाट गणतन्त्र नेपालको संविधान बमोजिम दोस्रो पटक स्थानीय निर्वाचनको सुनिश्चितता भएको छ। कोरोनाको संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआइसकेको अवस्थामा निर्वाचनका लागि बाँकी रहेको 3 महिना अवधिमा कोरोना संक्रमणको स्थितिलाई दृष्टिगत गर्नुपर्छ। आवश्यक स्वास्थ्य मापदण्ड परिपालना गराउन जरूरी छ। निर्वाचनबाट आउने जनप्रतिनिधिले देशका 753 स्थानीय सरकारमा अझ सशक्त आर्थिक तथा सामाजिक विकासको प्रत्याभूति दिन सक्नुपर्छ। मतदाताले असल जनप्रतिनिधि निर्वाचित गरे मात्र स्थानीय सरकार असल बन्छ भन्दै वैशाख तीसको महत्व शीर्षकमा गोर्खापत्रले सम्पादकीय उठाएको छ। अन्नपूर्ण पोस्टले चुनावका चुनौती शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले स्थानीय निर्वाचन सरगर्मी शीर्षकमा सम्पादकीय उठाएको छ। यता नागरिक दैनिकले स्थानीय सरकार छनौटमा सावधानी शीर्षकमा सम्पादकीय उल्लेख गरेको छ भने कान्तिपुरले स्थानीय तह निर्वाचन घोषणा स्वागत योग्य शीर्षकमा सम्पादकीय छापेको छ। यस्तै राजधानी दैनिकले आवधिक निर्वाचन मार्फत संस्थागत हुँदै स्थानीय सरकार शीर्षकमा सम्पादकीय उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। बाघ गणना गर्न राखिएका 23 क्यामेरा चोरी, नेपाल समाचार पत्रले खबर बनाएको छ। बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन्। बर्दिया बाँकी कम्प्लेक्सको 3 ब्लकमा 23 क्यामेरा चोरी तोडफोड़ भएको छ। बर्दिया बाँकी कम्प्लेक्समा 4 ब्लक बनाएर बाघ गणना भइरहेको छ। 1 र 2 नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। 3 नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्छ। 4 नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डाक्टर रविन कडरियाले अहिलेसम्म 1 र 2 नम्बर ब्लकको काम सकिएको जानकारी दिनुभयो। नेपाल समाचार पत्रले खबर बनाएको छ।
त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौं विद्यार्थीको नतिजा अनुपस्थित आएको छ। व्यवस्थापन संकायको जिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ, परीक्षा नियन्त्रण कार्यालय र अरू जिन कार्यालयबाट संचालित परीक्षामा समेत परीक्षा दिएका विद्यार्थीको नतिजा अनुपस्थित देखिएको छ। जिन कार्यालयले सेमेस्टर प्रणालीका परीक्षा लिएर नतिजा सार्वजनिक गर्छ भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक प्रणालीका परीक्षा लिने गरेको छ। परीक्षा दिएको विषयमा अनुपस्थित आएपछि विद्यार्थी कोविडको जोखिम मोलेर निवेदन दिन जिल्ला जिल्लाबाट काठमाडौँ आइरहेका छन्। कतिपय विद्यार्थीको सबै विषयमा र कतिपयको 1-2 विषयमा अनुपस्थित नतिजा आएको छ। त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरवाही। परीक्षा दिएका सयौं विद्यार्थीको नतिजा अनुपस्थित, मार्कशीटमा चढेन प्रयोगत्मक नम्बर, नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
सर्वोच्च अदालतबाट ठगी मुद्दामा 2 कैद ठहर सहित 2.5 लाख रूपियाँ जरिवाना सुनाइएका रामेश्वर भट्टराईले सजाय भुक्तान नगरी सरकारको महत्वपूर्ण निकायमा प्रमुख जिम्मेवारी सम्हालिरहेका छन्। भट्टराईलाई 2073 साल साउन 24 सर्वोच्च अदालतले ठगी गरेको ठहरसहित सजाय र जरिवाना तोकेको थियो। सजाय भुक्तान नगरी फरार रहेका उनी अहिले नेपाल वन निगमको प्रमुख कार्यकारी अधिकृत सीईओको जिम्मेवारीमा छन्। ठगी मुद्दाका अभियुक्त वन निगममा सीईओ, यो खबर नागरिक दैनिकले छापेको हो।
र भन्सार महसुल लगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका 18 सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ। सुन्दर यातायात प्रणालीले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागेको प्रसंग, जटिल बन्दै विद्युतीय बसको कर विवाद शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।